تو حکومت کے نزدیک تو اس کمیٹی کا ایک بڑا دائرہ اختیار وسیع ہے اور بہت سے حلقے یہ رائے رکھتے ہیں کہ حکومت کی یہ کوشش ہوگی کہ معاملہ سپریم کورٹ کے کمیشن سے اٹھا کر کسی دوسرے فورم میں لے جایا جائے.
صحیح. دوسرا فورم آپ کے خیال میں ادر دین پارلیمانی کمیٹی اور کیا ہو سکتا ہے؟ یعنی پارلیمنٹ کے اندر وہ جواب دے.
پارلیمانی کمیٹی ہو سکتی ہے یا کوئی ماہرین کی کمیٹی ہو سکتی ہے.
صحیح.
جو جہاں کے آڈیٹر فرمز جس میں یا دوسرے جو قوانین ہیں ان کے جو ماہرین موجود ہوں یا انویسٹیگیٹو جو ایجنسیز ہیں ان کے کوئی نمائندے موجود ہوں.
صحیح.
تو یہ بھی ایک صورت ہو سکتی ہے. لیکن یہ بھی ہمیں دیکھنا کہ کیا اپوزیشن متحد رہتی ہے یا اس کے درمیان اختلاف پیدا ہو جاتا ہے.
صحیح.
ابھی تک جو اشارے مل رہے ہیں اس سے یہ معلوم ہو رہا ہے اپوزیشن کا ایک حصہ جو ہے وہ اس سسٹم کو داؤ پر لگانے کے لیے تیار نہیں ہے اور بہر قیمت وہ چاہتے ہیں کہ کوئی نہ کوئی مصالحت کی صورت نکلے اور کوئی نہ کوئی اتفاق رائے پیدا ہو. تو اب یہ بھی دیکھنا ہوگا کہ اگر اتفاق رائے نہیں پیدا ہوتا تو کیا کثرت رائے سے کوئی فیصلہ ہو سکے گا؟ یعنی یہ بھی ایک امکان موجود ہے.
ٹھیک ہے.
تو بہرحال ابھی کچھ بھی کہنا قبل از وقت ہوگا, انتظار کرنا پڑے گا.
جی, ہمارے ساتھ رہیے گا عامر ہاشم خاکوانی صاحب. آپ کا انالیسز ڈیڈ لاک, اس پہ آپ کی رائے کیا ہے؟ اور دوسرا, یہ جو اپوزیشن گروپوں کے اندر عدم اتفاق کی خبریں ہیں, اور جیسے شامی صاحب نے کہا کہ سسٹم ڈیریل نہ ہو, ایک فریق کا یہ سمجھنا ہے. ایک عام آدمی یہ بھی سوچتا ہے کہ یہ سسٹم کرپشن کو کیوں الاؤ کرتا ہے, اور کرپشن کے خلاف اگر بات ہو تو یہ سسٹم کیوں ڈیریل ہونے لگتا ہے؟
دیکھیے, میرا تو خیال ہے, مجھے تو کوئی اس پارلیمانی کمیشن سے کوئی اس قسم کی امید نہیں ہے کہ کوئی نتیجہ خیر ثابت ہو. اور میرا خیال ہے کہ یہ جو اپوزیشن ہے اس میں جو ریئل اپوزیشن کا کام کر رہی ہے, یا جس کے نتیجے جن کا ایک ٹف اسٹانس ہے, اسٹرانگ ہے, اور ان کا موقف ایک مضبوط موقف ہے, وہ تو عمران خان ہی ہے. باقی تو خوشی شاہ صاحب جو ہے پیپلز پارٹی کے جو نمائندگان ہیں ان کے بارے میں تو بیشتر یہی تاثر ہے کہ یہ وزیر برائے اپوزیشن امور ہیں یا ایک دراصل حکومت کی ساتھی ہیں. ان کے حوالے سے یا ان کے حوالے سے میرا نہیں.
لیکن عامر صاحب, جو اعتزاز احسن صاحب نے پوزیشن لے رکھی ہے,
اس کو کھینچا جائے, اس کو اس کی بہت زیادہ کوشش کی جائے. حکومت کی جو ساری کوشش یہ ہے کہ اس معاملے کو جتنا لمبا کیا جا سکے لمبا کیا جائے, تاکہ میڈیا میں اس کی اہمیت زیادہ کم ہو جائے گی. اور آپ جانتے ہیں پاکستان ایسا ملک ہے جہاں پہ ہر کچھ عرصے بعد کوئی نہ کوئی واقعات بھی ایسے ہو رہے ہیں, واقعات رفتار ویسی تیز ہے ہمارے آس پاس. اس میں مانا ملی اس طرح معاملہ جس طرح کہتے ہیں کہ بالکل ساری لائن ہو جائے, تو یہ زیادہ سرگی زیادہ کوشش ہو رہی ہے. سر شامی صاحب نے اشارہ کیا کہ اگر وہ پارلیمانی کمیشن یا اس طرح بنانے کی اگر ایسی تجویز کی بات ہے تو اس سے زیادہ ان شکوک کو مزید عوام یہ کی کہ بچنا چاہتی ہے کہیں پاناما کل ایشو میں واقعی اس طرح پھنسنا چاہیے ان کی پارٹی کے کچھ اور لوگوں پہ ضرب نہ لگے یا ان کے مفادات.
لیکن خاکوانی صاحب یہ بتائیے گا, آپ نے کہا کہ خاص طور پہ پیپلز پارٹی یا تحریک انصاف اس میں زیادہ سیریس ہے, لیکن اعتزاز احسن صاحب ان کا تعلق پیپلز پارٹی سے اور ان کی جو پوزیشن ہے وہ بظاہر کئی جگہوں پہ تو عمران خان سے بھی زیادہ سخت اور غیر لچکدار لگتی ہے, تو کیا اعتزاز احسن پیپلز پارٹی کی پالیٹکس یا ان کی لائن فالو نہیں کر رہے ہیں؟
دیکھیے, پاکستان پارٹی کے اندر بھی نا اعتزاز احسن صاحب کے بارے میں ایک رائے ہے کہ یہ ان کا ایک اپنا موقف ہوتا ہے. بعض اوقات بعض چیزوں میں پارٹی کے موقف تیز ہوتا ہے, اعتزاز کا وہاں پہ اعتزاز احسن صاحب کا فلو ہوتا ہے. بعض جگہوں پہ یہ اصل میں پاکستان پیپلز پارٹی اس میں زیادہ نہیں, پارٹی قیادت نہیں چاہ رہی ہوتی اس سے زیادہ ایکٹیولی, اس لیے زندہ نہیں صاحب نہیں. اس سے پہلے بھی محترمہ بینظیر بھٹو صاحب کے دور میں بھی, جب خاص طور پہ جب کرشی کی صاحب کی بحالی کے حوالے سے دلیہ کی بحالی کی تحریک چل رہی تھی, اس وقت پاکستان پیپلز پارٹی اس پہ اتنا زیادہ نہیں تھی سیریس, لیکن چودھری اعتزاز احسن بہت ایکٹیو تھے. لیکن یہ پاکستان پیپلز پارٹی کے اندر یہ بات ایک ہے کہ اعتزاز جو ہے نا وہ جتنا بھی ٹوٹ جاتے ہیں وہ پارٹی کے محور کی گردی گھومتے رہتے ہیں, اس کو ٹوٹ کے باہر نہیں جاتے. ایسا کم از کم ابھی تک نہیں ہوا کہ اس کو توڑ کے چلے گئے. تو اس لیے اعتزاز احسن صاحب کی اپنی ایک میڈیا میں ان کی اہمیت لینا, وہ بھی ان کا ایک پولیٹیشن دو پروفائل میں تھے, کوئی الیکشن بھی ان کی جو اہلیہ تھی وہ شکست کھا گئی اور بہت کم ووٹ ملے لاہور میں ان کو, سات آٹھ ہزار ووٹ ملے ان کو. تو وہ ان کو ایک میڈیا میں ایک اہمیت حاصل کرنا, ایک نمایاں ایک پروڈکشن کے طور پہ بھرنا, یہ بھی ان کے سامنے چیزیں ہو سکتی ہیں. لیکن اعتزاز احسن صاحب میں تو نہیں ہے نا کہ پاکستان پیپلز پارٹی کو ڈکٹیٹ کر سکے یا پاکستان پیپلز پارٹی کے فیصلے کر سکے, وہ کبھی بھی اس پوزیشن میں نہیں رہے. اور ویسے بھی اب اپوزیشن لیڈر کے طور پہ بھی خوشی شاہ صاحب کا ہی ان کو بھی ایک اہمیت ہے. میرا کر رہے ہیں یہ ہر ایک پارٹی کے ایک یہاں پہ جو پرسپشن کے حد تک جو بات ہوں گا نا ایک بھاری تاثر ہے ہر ایک کا یہ تاثر ہے کہ پاکستان پیپلز پارٹی کے اپنے مسائل ہیں یہ کبھی بھی چیزوں کو زیادہ اس حد تک نہیں جانے دیں گی نہیں پرائم منسٹر کی استعفے کی بات میں بھی اگر کہوں گی انہوں نے کہا مخالفت کی وجہ سے بات کی تو وہ ایک طریقے انصاف ہی اپوزیشن ریئل اپوزیشن بن چکی ہے عوامی سطح پہ بھی باہر بھی اور آپ دیکھیں کہ جو جس میں رکھیں گے اس کو ٹف ٹائم میں رکھیں اب بنی ایک تاثر ہے کہ عمران خان ٹریپ ہوئے ہیں اس وقت پارلیمنٹ ڈویژن کے دور پہ اور وہ ویسے ہی شاید ان کو عزیمت اٹھانی پڑے جس طرح سپریم کورٹ ڈویژن کمیشن کے معاملے میں وہ بہت آؤٹ ہو گئے یا چلے گئے جب بہت زیادہ غیر معمولی طرح پر امید ہو گئے تھے اور بعد میں جب ڈویژن کمیشن کی رپورٹ آئی تو ان کے پاس کوئی اور راستہ رہا ہی نہیں عمران خان صاحب کے پاس ان کے سارے آرگومنٹ ہی ختم ہو گئے تھے بڑی مشکل ہو گئی جن کے لیے ابھی بھی وہ لگتا ہے یہ پھنستے ہیں سارے معاملے میں ان چیزوں میں
پروٹیسٹ کرنا پڑے صرف شامی صاحب یہ فرمائیے گا جیسے آپ نے اشارہ بھی کیا ہے کہ اگر ڈیڈ لاک رہتا ہے تو ظاہر ہے یہ نہیں چاہیں گی پولیٹیکل پارٹیز کے سسٹم جو ہے وہ ڈیریل ہو ایک تو یہ کہ سسٹم ابھی تک اتنا کمزور یا مفلوج کیوں ہے احتساب کی بات ہو یعنی اس میں اگر الٹیمیٹ یا حت الوسا جو اس کا نتیجہ ہو سکتا ہے اگر پرائم منسٹر صاحب کو جانا پڑے تو سسٹم کیوں ڈیریل ہوگا پرائم منسٹر صاحب آپ کو معلوم ہے کہ پیپلز پارٹی کے دور میں پارلیمنٹ کے اندر ہی ایک نیا پرائم منسٹر ان کا انتخاب کر لیا گیا آپ کے خیال میں ڈیڈ لاک جاری رہنے کی صورت میں الٹیمیٹ نتائج کیا ہو سکتے ہیں کیا سپریم کورٹ نوٹس لے سکتی ہے یا پھر جیسے روایتی طور پہ جو قوتیں مداخلت کرتی ہیں انہیں کو انٹروین کرنا پڑے گا
ڈیڈ لاک تو میرا خیال ہے نہیں رہے گا یعنی ایسا ممکن نہیں نظر آ رہا کہ اپوزیشن متحدہ طور پر ایک نقطے پہ کھڑی ہو جائے اور حکومت الگ سے دوسرے نقطے پر کھڑی ہو جو امکان ظاہر کیا جا رہا ہے وہ یہ ہے کہ اتفاق رائے سے کوئی فیصلہ اگر نہ ہو تو کثرت رائے سے فیصلہ ہو جائے اس کا مطلب یہ ہے کہ اگر اپوزیشن کا ایک دھڑا جو ہے وہ حکومت کا ساتھ دے گا یا حکومت کے ساتھ مل کر کوئی لائحہ عمل بنائے گا
صحیح.
تو تبھی آپ آگے کی طرف کو کہیں گے قدم اٹھا لیا گیا ہے تو ابھی ہمیں دیکھنا پڑے گا لیکن اصل بات یہ ہے کہ یوسف رضا گیلانی صاحب جو تھے
جی جی.
ان کو سپریم کورٹ کے ایک فیصلے کے نتیجے میں اپنے عہدے سے دستبردار ہونا پڑا تھا اور یہاں بھی اگر کوئی ایسا فیصلہ آتا ہے کسی وقت بھی
جی جی.
تو اس کے یہ اثرات ہو سکتے ہیں
صحیح.
لیکن جب تک کوئی فیصلہ نہیں آتا اس وقت مسلم لیگ نون کو اور اس کی چاہتی جماعتوں کو ایک اکثریت کی حمایت حاصل ہے اور نواز شریف صاحب استعفیٰ دینے والے نہیں ہیں ہاں کچھ ہو جائے اور وہ تو آخر دم تک لڑنے کی صلاحیت رکھتے ہیں
صحیح.
اور وہ اس کے لیے لڑیں گے اور مگر ایک بڑی معنی خیز بات یہ ہے کل اعتزاز صاحب نے بھی بات کہی کہ جو اپوزیشن ہے وہ یہ اس بات پر تیار ہے کہ ضوابط کار طے کرتے ہوئے وزیر اعظم کا نام نکال دیا جائے
جی.
کیونکہ وزیر اعظم پاناما لیکس میں براہ راست ان کا نام آیا بھی نہیں
ٹھیک ہے
لیکن جو اپوزیشن نے ضوابط کار تیار کیے تھے اس میں سارا معاملہ وزیر اعظم کے گرد گھوم رہا تھا
ٹھیک ہے اس بارے میں چودھری صاحب نے تھوڑی سی وضاحت بھی کی ہے چند سیکنڈ کی ایک ساؤنڈ بائٹ ان کی سن لیتے ہیں اعتزاز احسن صاحب کیا کہتے ہیں اس بارے میں جو ریلیکسیشن کی بات ہو رہی ہے کرٹیسزم بھی اس کے اوپر ہے لیکن وہ کہتے ہیں کہ اس میں پوزیشن تبدیل نہیں ہوئی ہے کیونکہ جب جہاں بات ذکر ہو پاناما لیکس میں شامل ناموں کے والدین یا ان کے بچوں تک بھی پوچھ گچھ کرنے کا تو پرائم منسٹر ان کے بقول آٹومیٹکلی آ جاتے ہیں
کہ اگر ہماری پیش رفت ہوگی ان ٹوٹیلٹی ہو ورنہ نہیں ہوگی بڑھیں گے تو مکمل معاہدہ ہوگا یا نہیں ہوگا پیس میل نہیں ہوگا کہ جناب چار جملے آ گئے دو اوپر ہو گئے دو نیچے ہو گئے نہیں ہوگا ہم بالکل اپنے موقف پر قائم ہیں اور ہم انشاءاللہ اس پر قائم رہیں گے
شاہ محمود قریشی صاحب ان کی گفتگو جو تھی میڈیا سے جب یہ پارلیمانی کمیٹی کا اجلاس کے باہر آ کے انہوں نے بات کی اعتزاز احسن صاحب کا ساؤنڈ بائٹ اس وقت ہم آپ کو نہیں سنوا پائیں گے ہمیں وزیر احمد جوگزئی صاحب نے بھی جوائن کیا ہے فارمر ڈپٹی اسپیکر نیشنل اسمبلی سیزن پالیٹیشین ہے اور اس طرح کے کئی بینچ اور کئی کمیشن بنتے دیکھ چکے ہیں ان کا بھی ہم جائزہ لیں گے خاتمانی صاحب آپ اس کو سم اپ کیجیے گا ڈیڈ لائن اگر یہ ڈیڈ لاک جاری رہتا ہے سپریم کورٹ کیا آج خود نوٹس لے سکتی ہے اور شامی صاحب بہت پر امید ہیں کہ ہو جائے گا لیکن اس پہ امید نہ رکھنے کی ایک وجہ یہ بھی ہے کہ بظاہر معاملہ اگر اتنا سمپل ہے کہ دو تین سوالوں کے جواب سے بھی وہ حل ہو سکتا ہے اگر وہ جوابات نہیں دیے جا رہی ہیں تو پھر کمیشن اور ایک بڑا فیئر ٹرائل کے لیے کیوں کر سنجیدہ ہوگی خاص طور پہ مسلم لیگ نواز لیڈ کی عادت جو ہے اور جب وہ نہیں ہوں گے تو پھر اتفاق کیسے ہو سکے گا
मुझे तो ऐसा लग रहा है ये डेड लॉक की खबरें, ये डेड लॉक की चीजें इसलिए भी बातें कही जा रही हैं कि कल जिस तरह ये तासर बना था कि प्राइम मिनिस्टर साहब का नाम निकाला जा रहा है तो सब लोगों को ये था कि भी अपोजिशन ने किया क्या है। बिल्कुल यानी एक बहुत ही नेगेटिव किस्म का एक पूरी एक लहर की दौड़ी थी एक मनफी तासरात की। तो जिस तरह अपने खुद सतीश राधाकृष्णन का भी हवाला भी दिया है की गुफ्तगू अभी समाज की, उन्होंने भी उनको भी रातें करनी पड़ी है। पाकिस्तान तहरीक इंसाफ ने भी एक अपना इजलास बुलाया, इमरान खान भी गैर सबसे तरीके हुई है, सबसे चीजों पर हो रही है कि आप लोग आप पे क्या कर रहे हैं। इमरान खान भी तो खासतौर पर जिनकी हो रही है ना पार्टी के अंदर से जिनके नौजवान हैं नौजवान कारकुनों के खासतौर पर कि आप लगता है बिल्कुल ट्रैप हो गए ये सारे मामले। तो ये डेट लॉक मुझे तो लगता है इसकी चीजें हैं इसका ही नतीजा फिर नजर आ रहे हैं सारा शरीर किस्म डेड लॉक शो हो रहा है। मेरा नहीं ख्याल की डेड लॉक ज्यादा देर रहेगा, ये चीजें आगे बढ़ेंगी। इसका मकसद जो बुनियादी तौर पर बात जाया करना है, इस मामले को लटकाना है, इंतवाह में डाली रखना है। तो मेरा ख्याल हुकूमत कभी भी ऐसा नहीं करेगा चाहेगी कि ये इस अस्पताल बन जाए कि डेड लॉक बिल्कुल क्लियर हो जाए, सबको पता चला कि डेड लॉक है जिससे कहीं और से मुदाखलत हो सके, कहीं और से दबाव डाला जा सके। वो मामले को वर्किंग में रखेंगे, ये सारे मुख्तलिफ टैक्सेस इस्तेमाल वो होते रहे हैं, हम सब देखते ही हैं, देखते रहे ही होते हैं हमेशा इस तरह के गठकंडे तरीके स्ट्रेटेजी इस्तेमाल होते हैं।
जी बहुत शुक्रिया आमिर हाशिम खाकवानी साहब आपने हमें ज्वाइन किया, मुजीब रहमान शामी साहब आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। जोगेश जी साहब आप फरमाइएगा ये पनामा लीक्स इस पस मंज़र में जितनी बहस मुबाइसे एहतजाज एक दूसरे के साथ गुफ्तगू शनीद और फिर कमेटी और ज़ाब्ता इत्कार की तैयारी के लिए उनकी बातचीत और डेड लॉक, इस पर आपका एनालिसिस क्या है? आपको क्या लगता है कि पार्लियामेंटेरियंस मुख्तलिफ ऊँच नीच के बाद क्या वो ये सलाहियत रखते हैं कि वो इस तरह के ज़ाब्ता कार पे इत्तेफाक कर पाएंगे जबकि मामला बहुत क्रूशल है, इसमें नाअहली जैसे इश्यूज का भी सामना करना पड़ सकता है लीडिंग पॉलिटिशियंस को पॉलिटिकल एलीट को? जी वज़ीर अहमद जोगेश जी साहब
ये पनामा पेपर्स ने एक जो सिचुएशन पैदा की है, अब ये सिचुएशन और मुल्कों में भी तो हुई है और जगह भी तो हुई है, और भी वजीर आजम हैं और भी वजीर आजम वजीर हैं और भी बहुत सारे लोग हैं जिन्होंने जवाब दिए हैं
सही।
और जवाब बिल्कुल ब्लैक एंड वाइट में दिए हैं और वो किसी ने इस्तीफा दे दिया है, कोई बेल आउट हो गया है, ये अनफॉर्चुनेटली इसको अवॉइड करने के ये तरीके हैं कि भाई ये डिसइंफॉर्मेशन है कभी इधर कभी उधर। मैं समझता हूँ कि पार्लियामेंट की कोई भी कमेटी होती है अगर उसको कुल्लम कुल्ला छोड़ें, उसको टेम्पर ना करें, उसको गाइडलाइन ना दें, वो बिल्कुल एक एक मौजूद सूरत पैदा कर सकती है। लेकिन अनफॉर्चुनेटली हमारे मुल्क में पार्लियामेंट को हम आजादी से छोड़ते नहीं है, उनको मिसगाइड कराते रहते हैं, उनको डिसइंफॉर्मेशन जैसे कल ये कि भाई वो प्राइम मिनिस्टर का नाम निकाला गया है, भाई कैसे हो सकता है कि ये नाम निकाला जाए, जब ये नाम निकाला जाए तो ये सारी इंक्वायरी फोकस फोकस हो जाएगी, इसमें कुछ जानी नहीं रहेगी। मैं समझता हूँ कि ये डिसइंफॉर्मेशन है और ये डिसइंफॉर्मेशन डेफिनेटली अगर ये पार्लियामेंट की जो अपोजिशन है वो तो बड़ी बेदार है, लेकिन अनफॉर्चुनेटली जो
लेकिन जोगेश जी साहब ये बड़े अफसोस की बात है कि आपने कहा पार्लियामान की आज़ादी की बात, या आखिरी सवाल होगा मेरा इस रेफरेंस में कि पार्लियामान अमूमी तौर पे पाकिस्तान के अंदर उसका तासुर यही है कि वो अक्सरियती पार्टी के साथ रहती है और पार्लियामान के अंदर बैठे लोग पार्टी लाइन से हटके सोचने को तैयार भी नहीं है और शायद उसकी करेज भी नहीं रखते हैं, तो उस सूरत में पार्लियामान से क्या तवक्कोत रखी जाए फिर उस नतीजे में? तो जाहिर तौर
कमेटी है और कमेटी में इक्वल मेंबर्स हैं और इक्वल मेंबर्स कैसे हो सकता है कि वो उसको कन्विंस ना करें या उसको काले ना करें या उसको एक साइंटिफिक एनालिसिस ना दे सकें, ये हो ही नहीं सकता है। वो आपकी बात बिल्कुल सही है कि पाकिस्तान में मेजोरिटी बड़ी मैलिग्नेंट होती है और वो कैरी करती है हर किस्म के खसो खाशात को साथ ले जाते हैं, लेकिन मैं समझता हूँ कि ये वक्त है और कौम को खड़ा पे जाना चाहिए था, कौम को बाहर निकलना चाहिए था, सिविल सोसाइटी को बाहर निकलनी चाहिए थी, ये क्यों है?
ٹھیک ہے، بہت شکریہ وزیر احمد جوگزئی صاحب، فارمر ڈپٹی اسپیکر نیشنل اسمبلی، آپ ہمارے ساتھ ہیں، مجیب الرحمان شامی صاحب آپ کے بھی ہم مشکور ہیں، اور عامر ہاشم خاکوانی صاحب آپ کا بھی بہت شکریہ۔ چند سیکنڈ کی ایک بریک، بریک کے بعد واپس آئیں گے اور ہمارے ساتھ ہوں گے جناب طارق ملک صاحب، فارمر ہیڈ چیئرمین نیشنل نادرا، نیشنل ڈیٹا بیس اتھارٹی پاکستان کی، وہ ہمارے ساتھ موجود ہوں گے، اور آج جو صورتحال پیدا ہوئی ہے اس پہ ہم ان کا انالیسز لیں گے اور کچھ ان پٹ لیں گے ایک بریک کے بعد۔
عمران، تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر، اور کہاں
زبردست، مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے۔
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی، www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا۔
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، اور پروگرام کے سلسلے میں ہم بات کریں گے طالبان رہنما ملا داد اللہ منصور، ان کی پاکستان کے اندر ایک ڈرون حملے میں ہلاکت کے بعد ان کے پاس سے پاکستان کا قومی شناختی کارڈ اور پاکستان کا پاسپورٹ یہ برآمد ہونا، اس کے اوپر پاکستان کو اور پاکستان کی انتظامیہ کو، وزارت داخلہ کو، ایون نادرا آفیشلز کو سخت تنقید کا سامنا بھی ہے، اور غالباً اسی صورتحال کو ٹیکل کرنے کے لیے وزیر داخلہ چودھری نثار علی خان نے اب سے کچھ دیر پہلے ایک طویل پریس کانفرنس بھی کی ہے، اور اس کے اندر کچھ نے انیشیٹیوز کا اعلان کیا ہے۔ سب سے پہلی اور اہم بات ان کی یہی ہے، وہ یہ سمجھتے ہیں کہ پاکستان کے اندر ہزاروں کی تعداد میں غیر قانونی طور پہ پاکستان کے اندر مقیم ایون غیر ملکیوں کو شناختی کارڈ جاری کر دیے گئے ہیں، کیے جا چکے ہیں، اور ایسے ایسے نام ہیں جو انہوں نے نہیں بتائے، کہ وہ کہتے ہیں کہ سن کے انتہائی حیرت ہوگی کہ کس طرح کے لوگوں کو پاکستان کے اندر سے شناختی کارڈ جاری کیے گئے ہیں۔ شناختی کارڈ ایک بہت اہم ظاہری ڈاکومنٹ ہوتا ہے، کسی کی نیشنلٹی کی ڈاکومنٹیشن اس کو ریفلیکٹ کرتا ہے، اور پھر یہ ہے کہ ان موجودہ حالات میں جب دہشت گردی کا سامنا ہے، ملا داد اللہ منصور جیسے لوگوں کے پاس سے اگر پاکستان کا شناختی کارڈ برآمد ہوگا تو سوالات جو ہیں وہ یقیناً سامنے آئیں گے۔ انہوں نے جو انیشیٹو بتائے ہیں، سب سے تو پہلے یہی کہ تمام جو شناختی کارڈ جاری کیے گئے ہیں پاکستان کے اندر، ان کی ویریفیکیشن ہوگی، ان کی تصدیق کا عمل ہوگا، اور اس کے لیے ان کا خیال یہ ہے کہ فیملی ٹری کے حساب سے تقریباً 2-2.5 کروڑ خاندانوں کو اپروچ کیا جائے گا، اور وہ سب سے بڑا سورس ہوں گے کہ ان کے نیچے خاندان کے اندر کن کن لوگوں کے نام رجسٹر ہیں، اور اس بنیاد پہ یہ فیصلہ کیا جائے گا۔ 6 مہینے کا غالباً ٹاسک رکھا ہے، کافی ایکسپینسو بھی وہ بتا رہی ہیں۔ ہمارے ساتھ ہیں اس پہ انالیسز کے لیے جناب طارق ملک صاحب، نادرا کو ہیڈ کرتے رہی ہیں، اور اس وقت وہ ہمارے ساتھ موجود ہیں امریکہ سے، ان سے ہم معلومات لیتے ہیں جو باقی دنیا کو بھی اس ٹیکنالوجی کے اس دور میں ڈیٹا سے متعلق اسپیشلی فیسیلیٹیٹ کر رہے ہیں۔ طارق ملک صاحب، بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا ہے۔
جی آپ کا شکریہ مجھے انوائٹ کرنے کا۔
اس سے پہلے کہ میں چودھری صاحب نے جو انیشیٹیوز لیے ہیں میں اس پہ آپ کے کمنٹس لوں، میں جنرلی پوچھنا چاہتا ہوں، آپ نے بھی اس نادرا کو ہیڈ کیا ہے، پاکستان کے ایک طرح سے جو اپ ڈیٹ ہوئے ہیں ادارے ان میں سے ان کا شمار ہوتا ہے، لیکن وہ لوپ ہولز کہاں پہ ہیں جس کے سبب ہم یہ دیکھتے ہیں کہ ہزاروں کی تعداد میں غیر ملکی بشمول ملیٹنٹس کے، جن کے پاس پاکستان کے شناختی کارڈ یا پاسپورٹس موجود ہیں؟
دیکھیے بات یہ ہے کہ میں آج کل ورلڈ بینک کو بھی ایڈوائز کر رہا ہوں اسٹینڈرڈس پہ، بایو میٹرک آئیڈینٹیفیکیشن سسٹم کے، اور یہ مسئلہ صرف پاکستان کا نہیں ہے، یہ ایک عالمی مسئلہ ہے، اور ٹیکنالوجی کو آپ تبھی امپلیمنٹ کر سکتے ہیں جب وہ اویلیبل ہوتی ہے۔ اب آئی فون اگر آج سے 50 سال پہلے نہیں تھا یا 10 سال پہلے نہیں تھا تو آپ بلیم نہیں کر سکتے کہ اس وقت اس فلانے بندے کے پاس کیوں نہیں تھا آئی فون۔ تو بات یہ ہے کہ پاکستان کا مسئلہ جو ہے نا، وہ یہ مسئلہ الٹیمیٹم دینے سے نہیں ہوگا حل، یہ مسئلہ پوسٹ مارٹم کرنے سے ہوگا، یہ مسئلہ ٹیکنالوجی کو اپ گریڈ کرنے سے ہوگا، اور شہریوں کو، تمام شہریوں کو، مطلب حکومت کو تنگ نہیں کرنا چاہیے۔ یہ ہمارے جو پرابلمز ہیں پالیسی کے، یا جو ہم اسٹریٹیجک ڈیپتھ ڈھونڈتے رہے ہیں نیشنل پالیسی کی، اس کا یہ فال آؤٹ ہے، اور کمپلیکس پرابلم کا اوور سمپلیفائیڈ سولوشن نہیں ہونا چاہیے۔ جب جرمن وزیر داخلہ کا شناختی کارڈ ان کو کسی نے امپرسنیٹ کیا، جرمن آئی ڈی کارڈ دنیا کا بیسٹ سسٹم ہے، چند سال پہلے، تو انہوں نے یہ نہیں کہا کہ تمام جرمن بارڈر سے باہر نکل جائیں اور پھر دوبارہ آئیں اور ان کی ہم تصدیق کریں۔
لیکن کیا وہ کارڈ سسٹم سے اوریجنیٹ ہوا تھا یا جسٹ جیسے کاپی کر لیا جاتا باہر سے؟
नहीं नहीं वो बड़े उनके सिस्टम के उसने लूप होल्स आइडेंटिफाई किए थे,
ठीक है,
तो वो उन्होंने फिक्स कर दिए। मैं ये पूछना चाहता हूँ कि ये वली मोहम्मद या वो मुल्ला साहब का आईडी कार्ड निकलने की देर थी तो हमें ये स्टेप लेने थे? हुकूमत तो 3 साल से है और बुलंद बांग दावे कर रही है कि हम इस सिस्टम को रिफॉर्म कर रहे हैं। बात ये है, इस मामले को समझने की जरूरत है। नादरा 2001 में एक फौजी डिक्टेटर के ऑर्डिनेंस से जारी हुआ,
सही।
और उस वक्त इतनी टेक्नोलॉजी नहीं थी, सिंपल कंप्यूटर्स को लेके और डेटा को कंप्यूटराइज किया गया। उस वक्त प्लास्टिक के कार्ड निकलते थे, अच्छा, और उससे पहले बल्कि प्लास्टिक के कौमी शनाख्ती कार्ड निकलते थे। और अफगान मुहाजरीन का एक मसला था जिनको रजिस्टर नहीं किया गया पाकिस्तान में। जब वो ईरान गए, बाकी मुल्कों में गए, तो उनकी रजिस्ट्रेशन हुई। तो हर मुल्क में एक नेचुरलाइजेशन का कानून है, 5 साल, 7 साल, 10 साल को बंदा रहता है,
ठीक है,
तो उसको वो देखते हैं कि भाई ये अगर बोनाफाइड सिटीजन है तो उसको शहरियत दे देते हैं, अगर वो क्रिमिनल है तो उसको मुल्क बदर कर देते हैं। तो ऐसा कोई निज़ाम या पॉलिसी वजह नहीं की गई। और दूसरी बात यह है कि इदारों को खुद मुख्तारी से काम भी करने नहीं दिया गया। मतलब ये है कि ये ऑटोनमस बॉडी होती अगर, और इसको वाकई ऑटोनमस है, इफ इट इज एन अथॉरिटी, इट इज एन अथॉरिटी फॉर ए रीजन,
सही।
अब अगर कोई हुकूमत के नुमाइंदा या वजीर वहां बैठ के कहता है कि ये मैं अल्टीमेटम दे रहा हूँ कि भाई अब हम ऐसे करेंगे, तो उनसे पूछें कि भाई टेक्नोलॉजी के जरिए बंदों को बुलाने की जरूरत नहीं है। मसलन मैं होता तो मैं 2 काम तो इमीडिएटली करता। मैं इन टेक्नोलॉजी के थ्रू डेटा एनालिटिक्स यूज करके उन फैमिली ट्रीज को सिर्फ देखता कि जिनका एवरेज फैमिली साइज 6 से ज्यादा है,
सही,
ठीक है। मैंने एक अटेस्टर लाइब्रेरी कायम की कि जो बंदा किसी की तस्दीक कर रहा है, पाकिस्तान में कानून शहादत है, तो वो लाइब्रेरी उसकी फ्रीक्वेंसी देख सकते हैं कि कौन सा टेस्टर कितनी बार तस्दीक कर रहा है, ज्यादा तो नहीं कर रहा,
ठीक है।
इस किस्म के स्टेप आप डेटा में सही देख के और फिर तहकीक कर सकते हैं। दूसरा ये, जब आप किसी को की तहकीक करते हैं तो आप बुलंद बांग अनाउंसमेंट नहीं करते। जो प्रोब होती है वो साइलेंटली होती है। तमाम मुल्कों में जिनको मैं गाइड कर रहा हूँ थ्रू वर्ल्ड बैंक, वहाँ ये इशू है। वहाँ किसी मिनिस्टर ने कौमी चैनल पे आके ये नहीं कहा कि भाई हम करने लगे हैं, खबरदार हो जाओ, अपने मजीद जाली कागजात बना लो और उनको ऐसा पक्का बनाओ कि जब हम आए तो तुम्हारी तस्दीक हो जाए। देखिए ये एक फ्लॉ है,
फ्लॉ है। और उनको आप ये सजेस्ट कर रहे हैं कि इसमें जो जदीद टेक्नोलॉजी है उसको भी शामिल रखना चाहिए। हमारे साथ रहिएगा, हमें ज्वाइन किया है जनाब तस्नीम नूरानी साहब ने भी, फॉर्मर फेडरल सेक्रेटरी हैं, फॉर्मर इंटीरियर सेक्रेटरी रहे हैं और इंटरनल सिक्योरिटी के इश्यूज़ को बहुत अच्छी तरह से देखते समझते हैं। नूरानी साहब बहुत शुक्रिया आपका। तारिक मलिक साहब की आप गुफ्तगू सुन रहे थे। आपके ख्याल में क्या लूप होल्स हैं और इंटरनल सिक्योरिटी को बेहतर बनाने के लिए कितना ज़रूरी है कि जो नेशनल डेटाबेस है वो फुल प्रूफ हो?
देखिए, नेशनल डेटाबेस का फुल प्रूफ होना तो बहुत ज़रूरी है, क्योंकि मकसद नेशनल डेटाबेस बनाने का यही था कि आप हर शख्स को आइडेंटिफाई कर सके। हमारा जो डेटाबेस सिस्टम है, जैसे मलिक साहब कह रहे थे, बड़ा सोफिस्टिकेटेड है और दुनिया के बेशतर मुल्कों से बहुत सुपीरियर है, स्पेशली जो थर्ड वर्ल्ड कंट्रीज हैं। मगर ओवरऑल हुआ ये है कि हमारे 30 लाख अफगान और बड़ी तादाद में दूसरे जो हैं शहरी मुल्कों के जो रहते हैं और उनकी यानी कांस्टेंट कोशिश ये होती है कि वो पाकिस्तान का शनाख्ती कार्ड हासिल कर लें, क्योंकि उससे उनका उनकी नेशनैलिटी अपनी तो कायम जो भी है, उनके मसले थे जहाँ से भी वो छोड़ के आए थे वो तो ख़त्म नहीं होती, मगर एक एडेड फैसिलिटेशन हर किस्म की उनको यहाँ मिलती है। तो एक कॉन्स्टेंट एफर्ट जो है वो पैकिंग करते रहते हैं, कुछ पैसे का बंदोबस्त करते हैं, कुछ देखते हैं किस सेंटर में ये पॉसिबल है और वो बनवा लेते हैं। अब इशू ये है कि नादरा ने जैसे फरमा रहे थे कि उन्होंने फैमिली ट्री का कॉन्सेप्ट किया हुआ है कि अगर एक ऑड बंदा आ जाता है सिस्टम में तो वो पिन पॉइंट हो जाता है। अब मुझे नहीं पता कि ये कैसे उसको रीवेरीफाई कर रहे हैं, मगर उस हद तक तो अच्छा है कि एक चीज और इसको चैलेंज की तरीके से इसको क्लियर अप कर दिया जाए। असल में इंटीरियर मिनिस्टर साहब मेरे ख्याल है वो इंकरेज हुए इस तरह के सिम्स की रिसेंटली वेरिफिकेशन हुई, अच्छा उसमें वो 13 मिलियन समथिंग सिम्स थे, वो 10 मिलियन रह गए, कुछ काफी ऐसे थे जो ब्लॉक कर दिए गए, वो वो से, मगर उसमें फायदा ये था कि पांच जो बड़ी टेलकोस थी उनकी टेक्नोलॉजी शामिल थी, उनके वसाइल शामिल थे, उन्होंने कई मिलियन डॉलर्स अपने खर्च करके वो फिंगर डिजिटल मशीन जो है वो परचेज की और अपने
जी। अच्छा नौरानी साहब, मैं आपके पास आता हूँ, हम रेडियो ऑन टीवी सेगमेंट में जा रहे हैं, अभी हम सिर्फ रेडियो पे थे, अभी हम टीवी सेगमेंट में भी जा रहे हैं और टॉप ऑफ द आवर आप ये कह लें कि 8:30 पे, चंद सेकंड की हमें एक ब्रेक लेना होगी, ब्रेक के बाद जब वापस आएंगे तो हमारे सेटेलाइट व्यूअर भी हमारे साथ होंगे, वो भी आपकी बात सुन सकेंगे, हमारे साथ रहिएगा, चंद सेकंड की एक ब्रेक। प्रोग्राम है जहाँ रंग और मैं हूँ असद हसन, अपने सेटेलाइट व्यूअर को हम खुश आमदेद कहते हैं, हमारे रेडियो के सामीन पहले से हमारे साथ मौजूद थे और प्रोग्राम के पहले से हमने पानामा लीक्स और पार्लिमानी कमेटी उसके अंदर पाए जाने वाले डेड लॉक पे तफसील से बात की है। आमिर हाशिम खाकवानी साहब, मुजीब रहमान शामी साहब और वज़ीर अहमद जोगेज़ई साहब हमारे साथ मौजूद थे और प्रोग्राम का ये हिस्सा इसमें हम बात करें कि पाकिस्तान का नेशनल डेटा बेस उसको फुल प्रूफ कैसे बनाया जा सकता है और पस मंज़र है मुला दादुल्ला मंसूर उनके पास पाकिस्तानी शनाख्ती कार्ड का बरामद होना और वज़ीर दाखिला चौधरी निसार अली खान का ये कहना कि अब इस वाक़े के बाद वो पूरे पाकिस्तान के अंदर जारी होने वाले तमाम शनाख्ती कार्डों की तस्दीक का अमल वो शुरू करने वाले हैं जिसको 6 महीने के अंदर मुकम्मल किया जाएगा। तारिक मलिक साहब हमारे साथ मौजूद हैं, साबिक सरबराह नादरा के, और हमें ज्वाइन कर रखा है जनाब तस्नीम नूरानी साहब ने, फॉर्मर इंटीरियर सेक्रेटरी और इंटरनल सिक्योरिटी इशूज़ के एक्सपर्ट हैं। दोनों मेहमानों को हम रेडियो टी वी सेगमेंट में वेलकम कहते हैं। नूरानी साहब, आप अपनी बात जारी रख सकते हैं जिसमें हमने आपसे ये सवाल किया था कि इंटरनल सिक्योरिटी उसको जो लाहक थ्रेट्स हैं उसके लिए कितना ज़रूरी है कि ये हमारा डेटाबेस जो है वो फुल प्रूफ हो और जो भी लूप होल्स हैं, जो भी जहां पे नकायस या सुकम है उनका बरवक्त तदारुक हो।
तो मैं आज कह रहा था कि हमारे इंटीरियर मिनिस्टर साहब जो है वो गालिबन वेरिफिकेशन ऑफ सिम्स से, वो एक कामयाब एक्सरसाइज थी और उसमें सारी टेलकोज इन्वॉल्व थी और उन्होंने बड़े वसाइल भी अपने इस्तेमाल किए। उन टेलकोज का एक चेन था डीलर्स का और मोहल्ले मोहल्ले गली गली में उनकी दुकानें थी जहाँ पर वो वेरिफिकेशन मशीनें रखी गई और लोगों ने वो अपने कराए। इसमें दिक्कत होगी क्योंकि इसमें तो सिर्फ नादरा है और अवाम है, दरमियान में नहीं है। मैं समझता हूँ कि अगर और होगा यही कि नादरा जब एक्चुअल इंप्लीमेंट करने जाएगी तो इसमें जरूर एडजस्ट करेगी आहिस्ता प्रैक्टिकल, लोग शोर मचाएंगे, लोगों तरफ से दिक्कत होगी, तो इसलिए एक एडजस्टमेंट के बाद कुछ सिस्टम जो है वो गालिबन बन जाएगा। और अगर नादरा कॉन्सेंट्रेट करे उन सेंटर्स या उन इलाकों में जहाँ पर कि ये खराबी ज्यादा है, तो मैं समझता हूँ कि वहां पर कॉन्सेंट्रेट अगर तो मेजर जो इश्यूज हैं वो उसको चैलेंज किया जा सकता है। और इसमें 70-80% भी इमिग्रेंट्स जो हैं जो नेशनल आइडेंटिटी कार्ड ले चुके हैं, अगर उनका कैंसिल कर दिया जाए तो उससे सिक्योरिटी के हालात बेहतर हो सकते हैं। और इस एक्सरसाइज को अगर ये 3 महीने या 4 महीने जितना भी टाइम दिया है इसको फिर उसी इंटेंसिटी से किया जाए और जो लोग इसमें पकड़े जाएं जो अहलकार हैं उनको फिर सजा मंत की अंजाम तक उनको दी जाए।
उन्होंने बताया है कि उसमें 14-14 साल की उनको सजा हो सकती है।
जैसे अभी कहा कि ऑटोनॉमी ऑफ द ऑर्गेनाइजेशन जो है ये बहुत अहम है और ये अगर इंटीरियर मिनिस्टर साहब देंगे तो मैं समझता हूँ कभी ये सारे निजाम में कामयाबी होगी, सिक्योरिटी
इम्प्रूव हो सकते हैं। बहुत शुक्रिया आपका जनाब तस्नीम नूरानी साहब, आपने हमें ज्वाइन किया, हमारे लिए वक्त निकाला। तारिक मलिक साहब, आप हमारे इस वक्त के जो सेगमेंट में हमें हमारे सेटेलाइट व्यूअर भी ज्वाइन कर चुके हैं, मैं तो ये ज़रूर चाहूँगा कि जो हमने पहला सवाल आपसे किया था और जिसका आपने जवाब दिया था उसको भी पहले मुख्तसर आप उसको सम अप कर सकें इसी उन्हीं लूप होल्स के पस मंज़र में कि वो क्यों कर मौजूद हैं, गैर मुल्कियों की इतनी बड़ी तादाद पाकिस्तान से शनाख्ती कार्ड ले लेती है और दूसरी तरफ अलमिया ये है कि ओरिजिनल जो लोग वहाँ पे मौजूद हैं जिनके बाप दादा सारी नस्लें वहाँ पे मौजूद हैं, छोटे से नामों में गलती उसकी तसीह के लिए भी उनको पापड़ बेलने पड़ते हैं, क्या वजूहत?
ठीक ठीक, देखिए एक तो इसमें स्ट्रक्चरल इशू है कि ओवरऑल आपकी नेशनल पॉलिसी नहीं है उन लोगों के लिए जो मुल्क से बाहर आए, ठीक है, उनको रजिस्टर आपने ठीक तरीके से नहीं किया اور جب افغان مہاجرین آئے تو وہ پھیل گئے ملکوں میں, اس وقت ان کو رجسٹریشن کرنے کی ضرورت تھی ایز ریفیوجیز, نمبر ون. نمبر ٹو یہ ہے کہ پروسیجرل ایشوز جو ہیں وہ ٹیکنالوجی کے ساتھ ٹھیک ہو رہے ہیں. مثلاً پہلے آپ کا شناختی کارڈ پلاسٹک کا کارڈ تھا, پھر ٹیسلن کا بنا, پھر اس کے بعد بایو میٹرک سسٹم آ گیا, پھر اس کے بعد اب آپ کے پاس اسمارٹ کارڈ آ گیا, جو یہ کارڈ اب درے وغیرہ یا کہیں اور نہیں بن سکتے, اس کارڈ میں 36 سیکیورٹی فیچرز ہیں. اب بات یہ ہے کہ دنیا کا کوئی بھی شناختی نظام جو ہے, آئیڈینٹیفیکیشن سسٹم, جیسے میں نے آپ کو بتایا کہ ورلڈ بینک کو میں ہیلپ کر رہا ہوں, تقریباً 40 ملکوں کا ہم دیکھ رہے ہیں,
ٹھیک ہے.
اچھا, اس میں ہر کسی میں یہ ایک دوڑ ہے ان لوگوں کے درمیان کے جو سسٹم کو ریفارم کرنا چاہتے ہیں اور ٹیکنالوجی امپلیمنٹ کر رہے ہیں اور نئی نئی ٹیکنالوجی لا رہے ہیں, اور ان لوگوں کے خلاف, اور ان لوگوں کے درمیان دوسری طرف وہ لوگ ہیں کہ جو اس کو سسٹم میں لوپ ہول تلاش کرتے ہیں.
صحیح.
جیسے میں نے آپ کو بتایا کہ جرمنی کا سب سے بیسٹ سسٹم ہے جرمن آئی ڈی کارڈ کا, وہ جرمن انٹیریئر منسٹر کا آئی ڈی کارڈ انہوں نے وہ امپرسنیٹ کر کے بنا لیا. امریکہ میں آپ کو پتا ہے نیو یارک میں بن جاتا ہے سوشل سیکیورٹی کارڈ, لیکن کسی نے جرمن عوام کو یہ نہیں کہا کہ کل سے آپ دوبارہ آفس تشریف لائیں آپ کے ہم ویریفائی کریں گے, نہ امریکہ میں کسی نے کہا کہ بھئی کیونکہ جعلی بن رہے ہیں کیا کہتے ہیں سوشل سیکیورٹی کارڈ, تو تمام عوام کو اس پہ بادر کیا جائے.
تو کیا کرے پاکستان کی حکومت, کیا کرے آپ کے خیال میں, کیونکہ پاکستان کے لیے کریٹیکل ٹائم ہے, طالبان کے ملٹنٹس کے شناختی کارڈ وہاں سے نکل رہے ہیں.
دیکھیں وہ یہ وہ شناختی کارڈ ہیں کہ جو 2001 میں بنے جب بایو میٹرک نظام ہی نہیں تھا,
ٹھیک ہے,
ٹھیک ہے. اور ان یہ جب میں 3 سال سے کہہ رہا ہوں کہ ان لوگوں کو جن کا آپ کے پاس بایو میٹرک ڈیٹا نہیں ہے ان کو آپ آئیڈینٹیفائی کریں ڈیٹا بیس کے اندر سے, اور ان کو اپروچ کریں. نادرا کے 537 آفیسز ہیں, 250 موبائل وینز ہیں, ایک آؤٹ ریچ میکنزم ہے, اور ان تک پہنچیں, ان کی فیملیز کو ویریفائی کریں. نادرا کے اندر بھی ایک ویجنس سسٹم ہے اور وہ ایڈریس کی شناخت کرتا ہے. ابھی تسنیم نورانی صاحب کہہ رہے تھے کہ بایو میٹرک سم ویریفیکیشن ہوئی ہے, تو دنیا, تو پاکستان کے پاس 120 ملین لوگوں کے پاس موبائل فون ہے اور 121 ملین لوگوں کے پاس آئی ڈی کارڈ ہے, تو ان کی اگر ویریفیکیشن ہو گئی تو ایک تو ویریفیکیشن ابھی ریسنٹلی ہو گئی, پھر آپ کو دوبارہ ری ویریفیکیشن کرنے کی کیا ضرورت ہے. سیکنڈ یہ ہے کہ جب الیکشن ہوئے تھے تو نادرا نے نہیں ویریفیکیشن کی, الیکشن کمیشن کے عملے نے ویریفیکیشن کی. جب فائنل الیکٹورل رول اور پریلیمنری الیکٹورل رول بنی تو یہ لوگوں کے گھر گھر گئے اور دیکھا, تو دو ویریفیکیشن میسو لیول پہ ہو چکی ہیں. تو جب کوئی ایک انسیڈنٹ آتا ہے اس قسم کا تو آپ یہ دیکھتے ہیں کہ سسٹم میں کیا گڑبڑ ہے اور ٹیکنالوجی کو یوز کرتے ہیں. اب یہی بندہ 2016 میں وزیر داخلہ صاحب خود کہہ رہے ہیں کہ آتا تو پکڑا جاتا, تو ایک سسٹم ہے نا, سسٹم کی اسٹرینتھ ہے کہ جو 2001 میں بنا وہ اگر رینیو کرانے کے لیے آئے گا وہ پکڑا جائے گا.
دیٹ مینس کہ ایک سرٹن ٹائم سے پہلے بنے ہوئے اگر آپ ان کو کینسل کر دیں اور ان سے کہہ دیا جائے کہ وہ بنوا لیں تو بھی
جی ممکن ہے. تو اس میں ڈیٹا انالیٹکس یوز کرنا ہوگا, آپ نے دیکھنا ہوگا کہ کن لوگوں کے 20-22 بچے ہیں, کیونکہ جیسے منسٹر صاحب نے کہا کہ بھئی وہ فیملی ٹری کے تھرو آ جاتے ہیں, تو وہ ایک کیوری لگائیں ڈیٹا بیس میں, ان کو نکالیں, پھر آپ یہ دیکھیں کہ ان پاکٹس کو جیسے تسنیم نورانی صاحب ابھی عرض کر وہ فرما رہے تھے کہ جہاں سے یہ جعلی شناختی کارڈ بنتے ہیں بارڈرنگ ایریاز کے جو آپ کے رجسٹریشن سینٹر ہے وہاں سے جو بنے ہیں ان کو سٹریم لائن کر کے ان کی ری ویریفیکیشن کی جا سکتی ہے, بجائے اس کے کہ آپ کہیں کہ تمام مطلب 2.5 کروڑ لوگ جو ہیں
وہ سفر
ان کو ہم بلا رہے ہیں. تو دودھ, اور ایک آخری چیز میں کہنا چاہتا ہوں کہ یہ تمام آئیڈینٹیفیکیشن سسٹم ٹرسٹ کی بیس پہ چلتے ہیں. کوئی بھی ملک جو ہے یا ریاست وہ یہ نہیں نیشنل ٹی وی پہ آ کے کہتی کہ ہمارا سارا سسٹم ہی کپوٹ ہے. یہ ایک سول وار کے لیے ایک ریسیپی ہے, आप ऐसे नहीं कहते, आप क्वाइटली सिस्टम को ठीक करते हैं, ना आप अलग ऐलान कहते हैं कि हम तहकीकात करने लगे हैं और आप अपने पेपर्स जो हैं अगर फेक भी हैं उनको स्ट्रेंथन कर लें ताकि
तो आपके नज़दीक ये ज़्यादा हौसला अफजा मैयर्स नहीं है। बेहद शुक्रिया आपका तारिक मलिक साहब, साबिक सरबराह नादरा आपने हमें ज्वाइन किया, तस्नीम नूरानी साहब फॉर्मर इंटीरियर सेक्रेटरी आप हमारे साथ मौजूद रहे, आपका भी बेहद शुक्रिया। चंद सेकंड के सामने एक ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे तो बात करेंगे, हमारे साथ अगला पैनलिस्ट मौजूद हैं, उनसे हम आपका तारुफ कराते हैं चंद सेकंड के एक ब्रेक के बाद।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहिबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
Pakistan ka pura ka pura focus sirf ye hai ki Bharat Pakistan ko jung mein talab kar sake.
Ghair janibdar behas.
Ke remittance ka waqia hua Pakistan ke andar. Saath hi adalatein, saath hi azad hai ki hamari adalatein, kya ye adalaton ka faisla tha?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
प्रोग्राम झारंग में आपका खैर मकदम, मैं हूँ असद हसन, और प्रोग्राम के हिस्से में हम बात करेंगे मुल्ला दादुल्ला मंसूर, उनकी हलाकत के बाद खित्ते के अंदर सिक्योरिटी की सूरतहाल वो तवज्जो का मरकज़ है और उसके कई एक हवाले हैं। यह भी कहा गया, अब इल्ज़ाम आया सामने खासतौर पर अफगानिस्तान से भी, हिकमत यार हिजब इस्लामी सरबराह हैं उनकी जानब से ये कहा गया कि तालिबान मुल्ला मंसूर की जो इन्फॉर्मेशन है वो तहरान से शेयर की गई, वहाँ से इसकी डिनाइल भी आई है, और साथ साथ ये भी कहा गया कि मुल्ला मंसूर दर हकीकत ईरान से पाकिस्तान में दाखिल हो रहे थे, ईरान ने इसको भी डिनाई किया है, और साथ साथ ये भी कहा है कि अफगान तालिबान के लिए किसी नौयत की इमदाद ईरान के अंदर मौजूद नहीं है। कुछ हिस्टोरिक रेफरेंसेस भी दिए हैं कि ईरान या तहरान कभी भी एक्सट्रीमिस्ट अनासर को सपोर्ट नहीं कर सकता, बल्कि उनका यह कहना था कि वो ऐसे तमाम मुल्कों को भी की हौसला अफजाई नहीं करेगा जहाँ पे अस्करियत पसंद जिनकी परवरिश होती है। साथ साथ ये भी वजाहत आई अफगानिस्तान के एम्बेसडर की जानिब से इस्लामाबाद में एक सेमिनार के दौरान, उनका ये कहना था कि जो चाबहार का मंसूबा है वो पाकिस्तान या किसी राइवलरी में नहीं है, ना ही वो ग्वादर का कोई मद्दे मुकाबले है या उसको नुकसान पहुँचाने के लिए है, और पाकिस्तान ने भी इसको इंडोर्स किया, और पाकिस्तान का ये कहना है कि इससे पाकिस्तान भी इक्वली फ़ायदा उठा सकता है। जनाब एम्बेसडर जावेद हुसैन साहब हमारे साथ मौजूद हैं, साबिक सफ़ीर पाकिस्तान के और इंटरनेशनल रिलेशन के एक्सपर्ट हैं, हमें ज्वाइन करें डॉक्टर रसूल बख्श रही साहब, मुमताज़ तजियाकार कौमी और बैन अल्कवामी इशूज़ के, ताहिर ख़ान साहब हमारे साथ मौजूद हैं के सीनियर साफ़ी हैं तजियाकार हैं, और ख़ास तौर पर ये जो तालिबान तहरीक और तालिबान के अंदर उनकी क़्यादत के अंदर तब्दीलियों उस पर उनकी गहरी नज़र है। जावेद हुसैन साहब बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया है। ईरान खास तौर पे आज जो दो रेफरेंसेस में ईरान की जानिब से उनके एम्बेसडर ने जो दो पॉइंट उठाए, एक तो ये कि तालिबान के लिए इनकी हिमायत नहीं है, आप उसको कितना किस तरीके से एनालाइज़ करते हैं, और साथ साथ ये जो चाबहार का मंसूबा है जिसमें पाकिस्तान के अंदर एक हल्के में ये कंसर्न्स थे कि वो या तो सी पैक को काउंटर करने के लिए है या ग्वादर के अंदर जो डेवलपमेंट है दर हकीकत उसको काउंटर करने के लिए।
जी, तारीखी तौर पर ईरान के ताल्लुकात तालिबान से कभी भी खुशगवार नहीं रहे, बल्कि वो जो जिन असाब को अफगानिस्तान की सिचुएशन का पता है वो जानते हैं कि अफगानिस्तान में तालिबान की जो मुखालफत करने वाली फोर्सेस थी, ईरान उनको सपोर्ट करता था, शायद अभी भी कर रहा होगा, तो वो इसलिए ये दावा करना कि ईरान जो है वो तालिबान की सपोर्ट कर रहा है या उनके साथ मिलकर आगे चलने की कोशिश कर रहा है, तो मैं समझता हूँ कि इस दावे में मैं कुछ ज़्यादा इसको यानी मैं नहीं समझता कि इसमें ज़्यादा सदाकत है, और इसको मानना मेरे लिए बहुत मुश्किल है। और दूसरी चीज़ जहाँ तक चाबहार का मंसूबा है, तो मैं समझता हूँ कि चाबहार और ग्वादर जो है ये कॉम्प्लीमेंट्री प्रोजेक्ट्स हैं, दोनों के अपने अपने फवायद हैं, और दोनों अपने अपने फवायद की बिना पर आगे चलने चाहिए, और इसमें ईरान और पाकिस्तान दोनों के फवायद हैं। चाबहार जो ग्वादर है साजगार है, उसको वो एक सी पैक जो है उसका एक अहम उसका हिस्सा है और उससे जो ये जो कॉरिडोर है ग्वादर से लेके खुंजरा पास तक उसको एक्टिवेट करने में, उसमें ट्रेड और उसको ज्यादा इंटेंसिफाई करने में बहुत मदद मिलेगी और ये एक पोटेंशियली एक बहुत बड़ी बंदरगाह डेवलप हो सकती है।
ठीक है,
जो जहां तक चाबहार है वो ईरान का प्रोजेक्ट है, ये कोई नया प्रोजेक्ट नहीं है। चाबहार पे एक अरसे से काम हो रहा है और जिस तरह से पाकिस्तान को ये हक है कि ग्वादर की पोर्ट को डेवलप करे, उसके जो भी इकोनॉमिक और कमर्शियल उससे जो है फवायद उठाए, इसी तरह ईरान को पूरा ये हक है वो चाबहार पोर्ट को डेवलप करे और उसको अपने एरिया के लिए, अपने जो उनके साथ और नेबरिंग कंट्रीज है उनके साथ ताल्लुकात बढ़ाने के लिए उसको इस्तेमाल करे। और इसका एक मैं मिसाल जो कॉम्प्लीमेंटेरिटी की ये भी देता हूँ कि देखें ग्वादर में ईरान ने ये भी ऑफर किया है कि अगर आपको वहाँ पे इलेक्ट्रिसिटी चाहिए तो उन्होंने 1000 मेगावाट को वहाँ पे ऑफर किया है कि वहाँ पे आप हम सप्लाई करने के लिए तैयार हैं ताकि आप ग्वादर और सराउंडिंग एरियाज जो है बलूचिस्तान के उनको आप इलेक्ट्रीफाई कर सकें। अगर कोई ऐसी राइवलरी की बात होती
तो फिर ये पेशकश ना आती,
उसको रंग देने को करना है, व्हाई वुड दे मेक दिस ऑफर।
एग्जैक्टली एंबेसडर साहब, एक और एंगल ये बताइएगा कि ये जो मिलिटेंसी जिसका सामना, जी जी मिलिटेंसी जिसका सामना है, मैं कतई कलामी की माफी चाहता हूँ, ख्वाब वो तालिबान की सूरत में हो या दाइश उसके फैलाव की सूरत में अफगानिस्तान और पाकिस्तान रीजन के अंदर, ये दोनों जो एलिमेंट्स हैं ये ईरान के मफादात के बिल्कुल खिलाफ हैं, या ईरान के इवन अगर ये कहा जाए कि वजूद के भी या नजरियात के खिलाफ हैं, तो ईरान इस मिलिटेंसी के खिलाफ एक्शंस में अपने आप को कहाँ पोजीशन करता है और ख़ासतौर पे इंटरनेशनल कम्युनिटी के साथ इंटीग्रेशन के बाद ईरान क्या रोल प्ले करना चाहेगा?
ईरान का जो देखें, अगर आप ईरान की जो पॉलिसीज हैं, मैं इस वक्त जो मिडल ईस्ट में उनकी पॉलिसीज हैं मैं उस पर कोई कमेंट नहीं करना चाहता, लेकिन मैं अपनी फोकस करूंगा अफगानिस्तान और पाकिस्तान के साथ।
जी जी,
जहाँ तक मेरा तजर्बा है, जहाँ तक मेरी अंडरस्टैंडिंग है, ईरान चाहता है कि पाकिस्तान के साथ उसके तल्लकात खुशगवार हों, उनमें ज़्यादा मजबूती है, उनमें ज़्यादा डेवलपमेंट हो, वो चाहता है कि अफगानिस्तान में अमन और सबात, वहाँ पर पायदार अमन और सबात की सिचुएशन हो और वहाँ पे एक्सट्रीमिज्म को फरोग ना मिले और ऐसी हुकूमत बरसर इकदार आए जो अपने मुल्क की तरक्की के लिए, अपने मुल्क के अमन के लिए काम कर सके और खित्ते के अमन और तरक्की के लिए काम कर सके। तो मैं ऐसे नहीं समझता कि इन मकासद के इस्तेमाल के लिए ईरान जो है वो किसी तरह से भी तालिबान की सपोर्ट में काम करेगा या तालिबान के साथ मिलकर काम करना चाहेगा, बल्कि वो चूंकि एक तालिबान को एक एक्सट्रीमिस्ट फोर्स समझते हैं तो इसलिए वो एक लिहाज से वो तो अपोजिट साइड में है तालिबान के साथ। ये तावन का मेरे ख्याल में दावा जो है वो दुरुस्त नहीं है और इसको बड़े गौर, इसको आसानी से एक्सेप्ट नहीं करना चाहिए। मैं एक और चीज कहना चाहूंगा
जी जी,
कि ग्वादर और चाबहार को आप अगर फर्ज किया यूरोप में चले आए तो वहां पे रोटरडैम एक पोस्ट है हॉलैंड की, उसके बिल्कुल सामने दूसरी साइड पे सी के एंटवर्क पोर्ट है बेल्जियम की।
सही।
मैं हॉलैंड में एम्बेसडर था, मैंने कभी किसी डच से नहीं ये सुना कि एंटवर्क वाले जो अपनी क्यों अपनी पोर्ट को डेवलप कर रहे हैं, और कभी मैंने किसी बेल्जियम से ये नहीं सुना कि जी रोटरडैम वाले अपनी पोर्ट को डेवलप कर रहे हैं। दोनों डेवलपमेंट भी अपनी फैसिलिटीज कर रहे थे, कम्पीट भी कर रहे थे और जिस जहाज को, जिस कंपनी को जिस जगह पर ज्यादा बेहतर फैसिलिटी मिलती थी वो आ जाते थे। तो ग्वादर और चाबहार जो है अगर हेल्दी कंपटीशन इनके दरमियान में हो तो उसमें क्या बुराई है? उसमें दोनों मुल्क के फायदे हैं और फायदा ये होगा कि ग्वादर वालों को अपनी अपनी एफिशिएंसी बेहतर करनी पड़ेगी, चाबहार वाले अपनी एफिशिएंसी बेहतर करेंगे और इन द प्रोसेस दोनों ममालिक को फायदा होगा और सारे खित्ते को फायदा होगा।
जी बहुत शुक्रिया एम्बेसडर जावेद हुसैन साहब, आप हमारे साथ मौजूद थे, आपका बेहद शुक्रिया। डॉक्टर रसूल बख्श रईस साहब, आपका एनालिसिस इस इशू पे, पहले तो अगर कंपैरिजन ग्वादर और चाबहार का किया जाए तो ये जो तासर है स्पेशली पाकिस्तान मीडिया के अंदर और पिछले 2-3 दिनों में इस पर बहुत बात हुई है, ख़ासतौर पर जब अफगानिस्तान, ईरान और भारत के दरमियान मुआहदा हुआ है चाबहार को डेवलप करने का, वाकईतन इसको इसी तरह से देखने की ज़रूरत है जैसे एम्बेसडर जावेद हुसैन साहब फरमा रहे थे कि दो अलग अलग जगह हैं और दोनों मुल्कों को या तमाम फरीकों को अपने अपने मफादात के लिए अगर डेवलपमेंट का उतना ही हक है जितना पाकिस्तान को, तो इसमें कोई ऐसी तफावत या तकाबल उसका तासर नहीं लेना चाहिए। आपका एनालिसिस?
मेरा ख्याल ये है कि कानूनी तौर पर भी ये दावा है कि ईरान को आग पहुंचता है कि अपने बंदरगाह डेवलप करे हमें भी, और ईरान बिल्कुल एक रियासत है
जी
के साथ ताल्लुकात की नियत के वो मुतय करना चाहते हैं, یہ ان کا حق ہے, ہمارا بھی وہی حق ہے, لیکن حقیقت ذرا مختلف ہے. معاملہ اتنا سادہ اور اتنا آسان نہیں ہے کہ چین کے حوالے ہم نے گوادر ایئرپورٹ کو کیا ہے اور چین کے اشتراک سے ہم اس کو ڈیولپ کر رہے ہیں
صحیح.
اور اس کا تعلق سی ٹیکس ہے, اس سے کہیں زیادہ جو ممکن ہے کوئی بات وہ یہ ہے کہ چین کی نیوی کو بھی یہاں ایکسس ہوگی اور ہو سکتی ہے, اور اس علاقے میں جو نیول کوآپریشن ہے چین اور پاکستان کا وہ کسی حد تک بڑھے گا. اس کے رد عمل کے طور پر ایران نے ہندوستان کو مدعو کیا ہے کہ آپ چابہار میں سرمایہ کاری کریں اور ہمارے ساتھ تعاون کریں اور ہم یہ پورٹ ڈیولپ کر کے ہم ایک متبادل راستہ دور دراز سے نکال کے ریلوے لائن بھی اور پورٹ بھی سڑکیں بھی بنا کے ہم افغانستان کو ایک متبادل راستہ فراہم کرتے ہیں. یہ بھی ان کا احساس ہے, لیکن ہمیں جو ایک تشویش ہے پاکستان کو ہونی چاہیے اور امبیسڈر صاحب کو اس کا ذرا دھیان رکھنا چاہیے, انہیں پاکستان کے سفیر بھی رہے ہیں, ان کو معاملات کا پتہ بھی ہے کہ ہندوستان کس طرح سے ہمارا گراؤ کرنے کی کوشش کر رہا ہے کہ اس کی جاسوسی کا نظام ایران تک پہنچا ہوا ہے. ان کا ایک نیوی کا آفیسر گرفتار ہے پاکستان کے اندر جو چابہار میں ہی بیٹھ کے پاکستان کے صوبے بلوچستان میں دہشت گردوں کی حمایت میں ایک نیٹ ورک بنایا ہوا تھا جس کو اس نے تسلیم کیا ہے.
تو اس میں آپ یہ کہہ رہے ہیں کہ بہرحال کنسرن جو ہے ان کا جواز ہے. ڈاکٹر صاحب ہمارے ساتھ رہیے گا, ہم چند سیکنڈ کی ایک بریک لے کے جب واپس آئیں گے تو بات کریں گے پریزیڈنٹ باراک اوباما, ان کا ہیروشیما کا تاریخی دورہ, اس پہ آپ کا انالیسز لیں گے. انور اقبال صاحب نے بھی اس پہ جوائن کیا, یو ایس بیسڈ تجزیہ کار ہیں, جرنلسٹ ہیں, وہ ہمارے ساتھ ہیں ایک بریک کے بعد.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن وِد کنٹریز لائک پاکستان وِچ وی آر آلریڈی پارٹنرنگ وِد ان دِس فائٹ اگینسٹ ٹیررزم.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, اور پروگرام کا یہ آخری سیگمنٹ صدر باراک اوباما, ان کا ہیروشیما کا جاپان کے اس شہر کا دورہ جہاں پہ امریکہ نے ایٹم بم گرایا تھا اور جس کے نتیجے میں کم از کم 140,000 افراد ان کی ہلاکت واقع ہوئی تھی. صدر باراک اوباما پہلے امریکی صدر ہیں جنہوں نے اپنے عہد صدارت کے دوران اس مقام کا دورہ کیا ہے. کسی بھی امریکی صدر نے اس جنگ عظیم کے بعد 6 اگست 1945 میں پیش آنے والے اس اندھوناک اس جنگی اقدام کے بعد ہیروشیما کا دورہ نہیں کیا ہے. اگرچہ بعض صدور گئے ہیں لیکن وہ ایسے وقت میں جب اپنے عہدۂ صدارت پہ موجود نہیں تھے. صدر باراک اوباما کے بارے میں یہ خیال کیا جا رہا تھا کہ کس انداز کی وہاں پہ تقریر کریں گے. وہاں پہ ہمیں جو بہت سارے مطالبات سامنے آ رہے تھے کچھ کمیونٹیز کی جانب سے کہ صدر باراک اوباما کو امریکہ کی جانب سے باضابطہ معافی مانگنی چاہیے ہے, لیکن ایسا کوئی مطالبہ آفیشلی نہیں آیا, پرائم منسٹر کی طرف سے ایسا مطالبہ نہیں آیا, بلکہ یہ بھی کہا گیا کہ ان کا آنا ہی بذات خود کافی ہے. اور صدر باراک اوباما جیسے توقع کی جا رہی تھی کہ ایک بڑے اسپیکر ہیں, ایک بڑی جذباتی تقریر انہوں نے کی ہے جس کو بڑے اچھے انداز میں دنیا نے ہائی لائٹ بھی کیا ہے. اور صدر باراک اوباما کی تقریر کا اگر ایک جملے میں اگر ہم بیان کر سکیں تو جیسے آج نیو یارک ٹائمز نے جو اس میں سے لیڈ بھی نکالی ہے وہ یہی کہ صدر باراک اوباما درحقیقت اب یہ زور دے رہی ہیں کہ آج کے اس دور میں ٹیکنالوجی کے اندر ایک اخلاقی انقلاب برپا کرنے کی ضرورت ہے. وہ ٹیکنالوجی خواہ وہ نیوکلیئر ویپن سے متعلق ہو یا باقی ٹیکنالوجی, اس کے اندر ایک اخلاقی انقلاب جو ہے وہ لایا جانا چاہیے. جذباتی تقریر اس میں ان کا یہ کہنا تھا کہ آج شہر کے ہم ایک بلکہ ساؤنڈ بائٹ سن لیتے ہیں پریزیڈنٹ باراک اوباما کی اور اس کے بعد پھر انالیسز لیتے ہیں.
The scientific revolution that led to the splitting of an atom requires a moral revolution as well. That is why we come to this place. we stand here in the middle of this city and force ourselves to imagine the moment the bomb fell. We force ourselves to feel the dread of children confused by what they see.
ہمارے پاس اگر وقت ہوتا تو ہمیں پوری تفصیل سے یہ ساؤنڈ بائٹ آپ کو سنواتے. ہمارے ساتھ ہیں انالیسز کے لیے ڈاکٹر رسول بخش رئیس صاحب اور انور اقبال صاحب واشنگٹن سے. انور صاحب, یہ دورہ کتنا مشکل تھا اس جگہ کا, اور صدر باراک اوباما نے کس حد تک انصاف کیا ہے اپنی تقریر کے دوران؟
دیکھیں, جیسے کہ آپ نے خود ہی کہا, مشکل دورہ تھا, مشکل تقریر تھی, اور اس میں انہوں نے جو ایک مطالبہ تھا جاپان میں لوگوں کا, حکومت کا نہیں تھا, اور پھر امریکہ میں بھی بعض ہیومن رائٹس گروپس ہیں جو کہتے ہیں کہ امریکہ کو اس سے معافی مانگنی چاہیے, وہ انہوں نے اس کو اوائڈ کرتے ہوئے جتنا کچھ کہہ سکتے تھے کیا. اور پھر انہوں نے اس اپنے دورے کو استعمال کیا جو امریکہ کے خدشات ہیں ایٹمی جنگ کے حوالے سے, دنیا میں ایٹمی ہتھیار کے پھیلاؤ کے حوالے سے, اس پہ گفتگو کی انہوں نے. اور یہ انہوں نے کہا کہ جو وہ تھا, جو کہ امریکہ کا جو ایٹمی حملہ تھا, وہ دنیا کی ایک وارننگ ہے کہ وہ اس خطرناک دور سے بچیں. لیکن میں سمجھتا ہوں کہ اگرچہ ان کا دورہ تاریخی نوبت کا ہے اور پہلا دورہ کس امریکی صدر کا, لیکن اگر وہ اسے معافی مانتے تو بہتر ہوتا. آپ دیکھیں ان کے الفاظ اگر غور کریں کہ مشروم اٹھا اور آگ لگی اور مرے, بات یہ کہ امریکہ نے وہ بم گرایا تھا, تو اس پہ کم از کم اتنے سال گزرنے کے بعد تو معافی مانگی جائیے.
صدر کا یہ بھی کہنا تھا کہ بہرحال یہ ٹیکنالوجی انسان کے پاس ایسی ہے جس سے یہ ثابت ہوتا ہے کہ اس نے ایسے ایسے ہتھیار بنا لیے ہیں جس میں کوئی اور نہیں بلکہ انسان ہی اپنی بنی نو انسان کو ختم کرنے کے لیے کافی ہے. ڈاکٹر رسول بخش رئیس صاحب, آپ کا انالیسز اور اس کا ذرا پولیٹیکل اینگل, اتنے بڑے جنگی اقدام کے بعد بھی ہم دیکھتے ہیں کہ دونوں ملک امریکہ اور جاپان ایک دوسرے کے نہ صرف باہمی تعلقات میں قریب ہیں بلکہ انٹرنیشنل پالیٹکس میں, عالمی سیاست کے اندر بھی وہ ایک دوسرے کے ساتھ کھڑے نظر آتے ہیں. یہ کیا چیز ایڈوکیٹ کرتی ہے, کیا کس چیز کی وکالت ہوتی ہے یہاں پہ کہ ملکوں کے درمیان تعلقات میں کس طرح سے آگے بڑھنا ہوتا ہے؟
یہ بیسیکلی ایک جو پریگمیٹزم ہے کہ قومی مفادات کا تقاضا کیا ہے, نظریات, قومی تعصبات, نسل پرستی اور جو ماضی کی تلخیاں ہیں ان کو سامنے نہ رکھا گیا, جس بات سے علیحدہ آج کے کہ ایک دوسرے کے ساتھ ہم تعاون کر کے اپنے ملکی مفاد کے تقاضے کس طرح سے ہم پورے کر سکتے ہیں. یہ ظاہر کرتا ہے جاپان اور امریکہ کے درمیان میں کہ ایک خوفناک جنگ کی صورت تھی. جاپان کے خلاف نفرت جس طرح سے جرمنی کے خلاف تھی اس سے کہیں زیادہ انتہا پیشی دوسری جنگ عظیم کے دوران, اور اس نفرت کا نتیجہ تھا اس کی بنیاد پر ہاربر پر جاپان کا حملہ تھا. تو اس کے نتیجے میں جو ایک نفرت بھی پیدا ہوئی اور پھر یہ فیصلہ بھی کیا گیا کہ اس جنگ کو ہم نے یہ پیسیفک ایئر لائن سے ہٹا کے اور یہاں سے جاتے جاتے جاپان تک لے جانا ہے, وہاں پہ لے گئے. اور بہت سائے بمبنگ ہوتی رہی اس سے پہلے, تو پھر دو بم گرا گئے اور پھر جاپان کو مجبور کیا گیا کہ وہ سرنڈر کرے. تو انہوں نے
سرنڈر کیا,
تعلقات نئے طریقے سے بننا شروع ہو گئے. تو جاپان میں جو ایک حکمت عملی اپنائی, اس میں حکمت بھی ہے اور قومی مفادات کے تقاضے بھی ہیں کہ ہم نے دنیا میں رہنا ہے, تو تمام تلخیوں کو بھول گئے لیکن زخم تو اندر موجود ہے, اور اس زخم کو اس وقت صدر اوباما ہیل کر سکتے تھے, مندمل کر سکتے تھے زخم کو. اور اس کا طریقہ یہی تھا کہ جو فیصلے ہوئے وہ غلط ہوئے اور ہم معافی مانگتے ہیں. لیکن ایک وقت ضرور آئے گا, کوئی ایک صدر امریکہ کا پیدا ضرور ہوگا جو کہے گا کہ ہم معافی مانگتے ہیں, لیکن جو قوم ہے اس وقت ابھی تک وہ پرانا جو وہ جنگی کیفیت تھی اور تعلقات تھے اسی میں رہتی ہے, اور وہ وہاں کا جو ماحول ہے قوم کا وہ اتنا فیوریبل نہیں تھا کہ صدر اوباما کہتے ہیں کہ ہم معافی مانگتے ہیں. ان کے لیے ایک مشکل تھا,
لیکن یہ تھا کہ جو وہ کہہ گئے اس کے باوجود غالباً ان کے پاس ورلڈ نوبیل پیس پرائز بھی ہے, اس کے ساتھ بھی انہیں انصاف کرنا تھا. انور اقبال صاحب, ہمارے پاس آخری منٹ ہے, بڑے جذباتی لمحے تھے جب 91 سالہ سوناؤ توسوبی کے ساتھ ان کی ملاقات ہوئی. وہ سروائیور ہیں اس ایٹم بم کے اور اس آرگنائزیشن کو وہ ہیڈ بھی کرتے ہیں سروائیورز کی. مورل obligations, moral revolution, اس پہ ہمیں آپ ایک منٹ میں بتائیں. پریزیڈنٹ جب کہہ رہے تھے تو بذات خود امریکہ پہ اس میں کیا ذمہ داریاں عائد ہوتی ہیں اور وہ تمام دنیا کی طاقتیں خاص طور پہ جن کے پاس نیوکلیئر ویپنز ہیں؟
بھائی بات یہ ہے کہ امریکہ اس پہ مورل ہائی گراؤنڈ لے نہیں سکتا. ایک ایسا بہت مشکل مسئلہ تھا ان کے لیے, صدر اوباما کے لیے, اگر وہ چاہتے بھی تو نہیں کہہ سکتے تھے, کیونکہ ظاہر اس کے یہاں ریئیکشن ہوتا. اور بہرحال امریکہ نے ایٹم بم استعمال کیا, اسے مورل ہائی گراؤنڈ تو امریکہ کا کہیں سے بھی نہیں بنتا. ہاں یہ ایک بات ہے جو کہ ڈاکٹر رفیع الوقت رئیس نے بھی اس کی نشاندہی کی تھی, اس میں اب تلخیوں کو بھول کے آگے بڑھنے کی کوشش کی ہے اور جاپان بھی اس بات کو سمجھتا ہے. اب میں سمجھتا ہوں خود ہمارے خطے کے لیے اس میں بڑے اشارے موجود ہیں کہ ہمیں بھی ماضی کی تلخیوں کو بھلا کے آگے بڑھنے کی کوشش کرنی چاہیے, ماضی سے چنتا نہیں رہنا چاہیے.
بہت شکریہ انور اقبال صاحب, آپ نے ہمارے لیے وقت نکالا. ڈاکٹر رسول بخش رئیس صاحب, آپ کے بھی ہم مشکور ہیں کہ آپ ہمارے ساتھ موجود رہے. اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام جہاں رنگ اپنے اختتام کو پہنچتا ہے. اسد حسن اور ہماری پروڈکشن ٹیم کو اجازت دیجیے. اللہ حافظ.
جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.